الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإن خفتم ألا تقسطوا في اليتامى فانكحوا ما طاب لكم من النساء مثنى وثلاث ورباع فإن خفتم ألا تعدلوا فواحدة أو ما ملكت أيمانكم ذلك أدنى ألا تعودوا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو ان آیات کی تفسیر میں یتیم لڑکیوں کی حق تلفی کا انسداد یہ ٹاپک پڑھ چکے ہیں کہ بھائی ان سے تم نکاح نہ کرو بلکہ جو دوسری عورتیں تمہیں پسند آئیں ان سے نکاح کر لو, یتیم لڑکیوں کا پھر نقصان ہو جائے گا اگر تم انہی سے نکاح کرو گے, پھر انہی کا سارا مال جو ہے وہ تم اس کو یعنی بہت آسان ہوگا تمہارے لیے فتنے میں پڑ جانا. تو فتنے میں پڑ جانے کی جو بھی احتمالی صورتیں ہوتی ہیں شریعت ان سے منع کرتی ہے, جیسے کہ زنا کے بارے میں فرمایا کہ لا تقرب الزنا, کہ زنا کے قریب بھی نہ جاؤ, اس لیے کہ جب اگر تم کسی ایسے موقع پر پہنچ گئے کہ جہاں پر کہ عورت اپنے آپ کو پیش کر رہی ہے یا اس عورت کے اوپر تمہارا یعنی زور چل سکتا ہے, تو پھر تم اپنے آپ کو نہیں روک سکو گے, پھر تم نہیں روک سکو گے. تو اس وجہ سے قریب جانے سے روک دیا کہ یعنی دور ہی رہو بس, ٹھیک ہے. تو جہاں بھی اس قسم کے فتنے ہوتے ہیں نا, جہاں سے کہ اللہ تعالیٰ جانتے ہیں کہ میرے بندے نہیں بچ سکیں گے, تو ان سے دور رہنے کا حکم دیا. تو اسی کے تحت پھر تعدد ازدواج کا مسئلہ بھی ہم نے پڑھنا شروع کیا تھا کہ دین اسلام کے اندر بھی چار شادیوں کی اجازت ہے, جو کہ اس سے پہلے چار سے زیادہ پر بھی مبنی تھی. یعنی پہلے جو ہے وہ لوگ بڑی تعداد میں نکاح کیا کرتے تھے, لیکن جیسے جیسے وقت گزرتا گیا لوگ جو ہے وہ حقوق کی ادائیگی ان کے لیے مشکل ہوتی گئی, لوگوں کے قوا بھی کم کمزور ہوتے گئے, یعنی فزیکل پاور بھی کمزور ہوتی گئی, اور انسانیت میں یعنی انسانیت کی جو صلاحیتیں تھیں, کیپیبلٹیز تھیں, وہ کم ہوتی گئیں. تو اب جو ہے وہ 10 شادیاں اور ان سے زیادہ یعنی یہ شادیاں جو ہیں وہ نبھنا مشکل ہو گیا تھا, اور بہت زیادہ ظلم روا رکھا جا رہا تھا. تو دین اسلام میں پھر اس تعداد کو 4 میں محصور کر دیا. تو اس وقت تک جنوں کی بھی 4 سے زیادہ شادیاں ہوئی ہوئی تھیں, تو ان کو کہا گیا کہ آپ 4 کو رکھ لیں اور باقی کو چھوڑ دیں. تو جن کا وہ حقوق جن کے حقوق وہ زیادہ اچھی طریقے سے ادا کر سکتے تھے, ظاہر ہے انہوں نے انہی کو رکھا جن کی طرف ان کے دل کا میلان زیادہ تھا اور زیادہ ان کو پسند آتی تھی, تو انہوں نے انہی کو رکھا, اور جن کو وہ زیادہ پسند نہیں کرتے تھے تو نیچرلی ان کی حق تلفی زیادہ ہو رہی تھی, تو ان کو پھر اپنے نکاح سے آزاد کر دیا تاکہ وہ کہیں اور جا سکیں اور ان کا معاملہ زیادہ بہتر طور پر نبھ سکے. تو ہم پیج نمبر 294 کے اوپر تھے. یہاں ہم نے یعنی یہاں پہ ایکچولی 293 میں جو آخری ٹاپک ہے وہاں سے شروع کرتے ہیں پڑھنا, کہ اگر متعدد بیویوں میں مساوات اور عدل پر قدرت نہ ہو تو صرف ایک بیوی پر اکتفا کیا جائے. تو 4 بیویوں تک کی اجازت دے کر فرمایا کہ فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ, یعنی اگر تم کو اس کا خوف ہو کہ عدل نہ کر سکو گے تو ایک ہی بیوی پر بس کرو, یا جو کنیز شرعی اصول کے مطابق تمہاری ملک ہو اس سے گزارا کر لو. تو یعنی جیسے کہ یہ ہوتا ہے نا کہ ایک بندہ یا تو خود اپنے آپ کو پہچانتا ہے کہ وہ کتنا برداشت کر سکتا ہے, یا یہ کہ جیسے کہ ایک آئیڈیل سیٹ اپ ہوتا ہے کہ انسان اپنے معاملات جو ہیں وہ مشورے سے طے کرے, اپنے بڑوں سے پوچھے اور ان سے پوچھ کر کے ان کی ہدایات کی روشنی میں، مشورے کی روشنی میں پھر اپنے معاملات طے کریں. تو بھائی شادی کا معاملہ جو ہے یہ تو سب سے زیادہ اہم معاملوں میں سے ہے نا، یعنی سب سے زیادہ اہم نہیں ہے لیکن سب سے اہم معاملات میں سے ہے، کیونکہ شادی کرنے کے بعد انسان کی زندگی میں ایک بہت میجر ایک تبدیلی آتی ہے. صحیح ہے؟ تو جب دوسرے معاملات میں آپ کسی سے مشورہ کرنے کرتے ہیں یا کرنا چاہیے، تو نکاح کے معاملے میں تو اور بھی زیادہ مشورہ کرنا چاہیے. تو جب آپ کسی سے مشورہ کرتے ہیں نا جو کہ آپ کو جانتا ہے، ٹھیک ہے، جیسے شیخ شیخ کا کی کوئی شیخ ٹائپ کی کوئی فگر ہے آپ کی زندگی میں، تو وہ آپ کو جانتا ہے کہ آپ کتنا برداشت کر سکتے ہیں، آپ کے اندر تحمل کتنا ہے، آپ کے پاس جو ہے وہ مالی حیثیت آپ کی کتنی ہے، آپ کے خاندان کے اندر کیا معاملات چل رہے ہیں. ٹھیک ہے؟ تو وہ پھر آپ کو اس کے مطابق مشورہ دیتے ہیں نا کہ بھئی آپ جو ہے نا وہ دو دو کر سکتے ہیں، آپ انشاءاللہ سنبھال لیں گے. ٹھیک ہے نا؟ آپ کو میں نے دیکھا ہے، آپ میں ذمہ داری کی صلاحیت ہے نبھانے کی، آپ سنجیدہ قسم کے انسان ہیں، آپ تین تک بھی کر سکتے ہیں. ٹھیک ہے؟ آپ چار تک بھی کر سکتے ہیں. صحیح ہے؟ لیکن اگر وہ آپ کو اس طرح سے دیکھتا ہے کہ نہیں بھئی آپ تو ابھی تک جو ہے نا آپ کو تو بس اپنے دوسرے معاملات ہی طے کرنے نہیں آئے ہیں، تو آپ سے جو ہے وہ دو انسان کہاں سے سنبھلیں گے، دو تو آپ سے نہیں ہو سکیں گی. ٹھیک ہے نا؟ تو آپ ایک ہی بار گزارا کریں. تو یہ جو ہے نا کہ تمہیں اگر خوف ہو کہ تم برابر نہیں کر سکو گے، تو بھائی یہ مشورے کے اوپر ہی یہ بات سمجھ میں آئے گی. اس لیے کہ جس شخص کو یعنی شہوت چڑھی بھی ہو تو وہ تو یہی کہے گا نا، ہاں میں کر لوں گا، میں مجھے کوئی خوف وف نہیں ہے، میں اچھی طریقے سے نبھا لوں گا. تو وہ تو آرام سے کہے گا میں دو بھی کروں، تین بھی کروں، چار بھی کروں. ٹھیک ہے؟ لیکن اگر انسان کی اپنی صوابدید کے اوپر چھوڑ دیا جائے تو پھر تو بہت کم ہی لوگ ہوں گے جو کہ خدا کے خوف کی وجہ سے جو ہے وہ ایسا قدم نہیں اٹھائیں گے. تقریباً سارے ہی جو ہے وہ بہت پسند کے ساتھ ایسا قدم اٹھائیں گے. تو مشورے کی ہی روشنی میں انسان کو صحیح پتہ لگتا ہے کہ کیا وہ انصاف کر سکے گا کہ نہیں انصاف کر سکے گا. تو اس وجہ سے معاملات کے اندر نا بڑوں سے مشورہ کر کے چلنا چاہیے، وہی آپ کو آپ کا صحیح آئینہ دکھا سکتے ہیں کہ آپ میں صلاحیت ہے کہ آپ میں صلاحیت نہیں ہے. تو اس بات کو یاد رکھنا چاہیے کہ اس قسم کے جو خصوصاً بڑے بڑے معاملات ہیں یہ مشورے کے بغیر طے نہیں کرنا چاہیے، کہ بس قرآن کے الفاظ پڑھے اور سمجھ لیا کہ ہاں مجھے تو کوئی خوف خوف نہیں ہے، میں تو سب کر لوں گا. بہرحال تو آگے فرمایا کہ اس سے معلوم ہوا کہ ایک سے زیادہ نکاح کرنا اسی صورت میں جائز اور مناسب ہے جبکہ شریعت کے مطابق سب بیویوں میں برابری کر سکیں اور سب کے حقوق کا لحاظ رکھ سکیں. اگر اس میں قدرت نہ ہو تو ایک ہی بیوی رکھی جائے. زمانہ جاہلیت میں ظلم عام تھا کہ ایک ایک شخص کئی کئی بیویاں رکھ لیتا تھا، جس کا ذکر چند احادیث کے حوالے سے اس آیت کے ضمن میں پہلے گزرا ہے. اور بیویوں کے حقوق میں مساوات اور عدل کا مطلق خیال نہیں تھا. جس کی طرف زیادہ میلان ہو گیا اس کو ہر حیثیت سے نوازنے اور خوش رکھنے کی فکر میں لگ گیا، دوسری بیویوں کے حقوق نظر انداز کر ڈالتے. قرآن کریم نے صاف صاف فرما دیا کہ اگر عدل نہ کر سکو تو ایک ہی بیوی رکھو یا کنیز سے گزارا کر لو. یہاں یہ بات قابل ذکر ہے کہ مملوک کنیز جس کا ذکر آیت میں ہے اس کی خاص شرائط ہیں جو عموماً آج کل مفقود ہیں. اس کے زمانے میں کسی کو مملوک شرعی کنیز کہہ کر بے نکاح رکھ لینا حرام ہے. اس کی تفصیل کے یہاں پر موقع نہیں ہے. تو انفارچونیٹلی جیسے کہ مسلمانوں میں بہت سارے دوسرے گناہ رائج ہیں، تو اسی طریقے سے ایک گناہ یہ بھی کہ جو گھر میں کام کرنے والی میڈ رکھی ہوئی ہوتی ہے تو ان کے ساتھ بھی چلتا ہے سب کچھ. تو اس کے اندر کوئی جو ہے وہ اپنے آپ کو دلاسا دے کہ نہیں یہ تو بھائی میری کنیز ہے، تو وہ دلاسا دینے سے کوئی فرق نہیں پڑتا، یہ کوئی کنیز نہیں ہوتی اس طریقے سے، وہ آپ کی ملازمہ ہے، کنیز نہیں ہے. حاصل یہ ہے کہ اگرچہ قرآن کریم نے چار عنصر تک نکاح میں رکھنے کی اجازت دے دی اور اس حد کے اندر جو نکاح کیے جائیں گے وہ صحیح اور جائز ہوں گے، لیکن متعدد بیویاں ہونے کی صورت میں ان میں عدل و مساوات قائم رکھنا واجب ہے اور اس کے خلاف کرنا گناہ عظیم ہے. اس لیے جب ایک سے زائد نکاح کا ارادہ کرو تو پہلے اپنے حالات کا جائزہ لو کہ سب کے حقوق عدل و مساوات کے ساتھ پورا کرنے کی قدرت بھی ہے یا نہیں ہے. ٹھیک ہے؟ اور یہ جائزہ لینا جو ہے یہ شیطان کے دھوکے سے بچنے کے لیے، جیسا کہ آپ سنتے ہی رہتے ہیں شیطان کیسے کیسے دھوکہ دیتا ہے، کل واقعات بھی آپ کے سامنے بیان کیے تھے. تو شیطان کے دھوکے سے بچنے کے لیے پھر کسی شیخ نما انسان کے ساتھ کم از کم مشورہ کرنے سے ہی اپنی قدرت کا صحیح پتہ لگتا ہے. تو اگر یہ احتمال غالب ہو کہ عدل و مساوات قائم نہ رکھ سکو گے تو ایک سے زائد نکاح پر اقدام کرنا اپنے آپ کو ایک عظیم گناہ میں مبتلا کرنے پر اقدام ہے، اس سے باز رہنا چاہیے۔ آپ ایک بات دیکھیں گے، شاید آپ لوگوں کے تجربے میں مشاہدے میں رہی ہو کہ یہ جو اہل حدیث اور سلفی لوگ ہوتے ہیں نا، ان میں آپ دیکھیں گے کہ یہ جو دینداری میں آگے بڑھتے ہیں نا، بہت زیادہ دیندار ہوتے ہیں، ان کے یہاں خاص طور پر ملٹیپل شادیاں آپ کو نظر آئیں گی، ٹھیک ہے، کئی کئی شادیاں، دو دو تین تین چار چار شادیاں، اور یہ مطلب یعنی یہاں پر نا ان کو دین قرآن کے اوپر عمل جو ہے نا وہ بہت بہت یعنی پابندی کے ساتھ عمل کرنا ہوتا ہے، کہ بھائی چونکہ قرآن میں لکھا ہوا ہے نا دو دو تین تین چار چار تو کرنی چاہیے، یہ تو سنت ہے، یہ تو ایسا ہے، صحابہ کرام کرتے تھے، ٹھیک ہے۔ دیکھیں ان لوگوں کیا تو شیخ کا کوئی سسٹم ہی نہیں ہوتا نا، یہ تو تصوف کو جو ہے وہ نعوذ باللہ شرک اور بدعت سے کے القاب سے نوازتے ہیں، تو انہوں نے تو پوچھ کے چلنا نہیں ہوتا، کر لیتے ہوں گے کسی سے مشورہ، لیکن وہ مشورہ کرنے والا خود بھی جو ہے وہ اسی طرح کی سوچ رکھتا ہے، ٹھیک ہے۔ تو یہاں پر نا ان کی بہت زیادہ شادیاں ہوتی ہیں اس طرح کی، ملٹیپل شادیاں، لیکن ہمارے مشائخ کے ایسا نہیں ہوتا، کیونکہ ہمارے مشائخ میں تو کا جو سلسلہ ہے وہ تو پوچھ کر کے چلنے والا سلسلہ ہے، اور بڑے اگر کہتے ہیں تو ان کے کہنے پر عمل کرنا ہوتا ہے، ورنہ اپنی مرضی سے اس قسم کی حرکتیں انسان نہیں کرتا۔ تو ایک طرف جو ہے وہ دین کی پہچان ہی یہ ہے کہ جی کم از کم دو بیویاں تو ہونی ضروری ہیں، ورنہ تو بندہ دیندار ہی نہیں کرا سکتا، ٹھیک ہے، ایک وہ بھی سوچ ہے۔ بہرحال خلاصہ یہ ہے کہ چار سے زائد عورتوں سے کسی نے بیک وقت یعنی ایک ہی ایجاب قبول میں نکاح کر لیا تو وہ نکاح سرے سے باطل ہے، کیونکہ چار سے زائد نکاح کا کسی کو حق نہیں، اور چار کے اندر جو نکاح کیے جائیں وہ نکاح تو بہرحال ہو جائیں گے، لیکن بیویوں میں عدل و مساوات قائم نہ رکھی تو سخت گناہ ہوگا، اور جس کی حق تلفی ہو رہی ہو قاضی کی عدالت میں دعویٰ کر کے اپنا حق وصول کر سکے گی، ٹھیک ہے، یعنی قاضی سے بھی باقاعدہ رجوع کر سکتی ہے کہ میرا حق یہ نہیں ادا کر رہا ہے۔ رسول کریم صلی اللہ علیہ وسلم نے سب بیویوں کے درمیان پوری مساوات و عدل کی سخت تاکید فرمائی ہے، اور اس کے خلاف کرنے پر سخت وعیدیں سنائی ہیں، اور خود اپنے عمل کے ذریعے سے بھی اس کو واضح فرمایا ہے، بلکہ رسول کریم صلی اللہ علیہ وسلم تو ان معاملات میں بھی مساوات فرماتے تھے جن میں مساوات لازم نہیں۔ ایک حدیث میں حضرت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس شخص کے نکاح میں دو عورتیں ہوں اور وہ ان کے حقوق میں برابری اور انصاف نہ کر سکے تو وہ قیامت میں اس طرح اٹھایا جائے گا کہ اس کا ایک پہلو گرا ہوا ہوگا، یعنی قیامت میں اس کو میدان حشر سے ہی یعنی عذاب شروع ہو چکا ہوگا، ٹھیک ہے۔ تو عذاب کی شکل جو ہے وہ یہ ہوگی کہ یعنی وہ فالج زدہ انسان کی طرح سے نظر آئے گا لوگوں کو۔ البتہ یہ مساوات ان امور میں ضروری ہے جو انسان کے اختیار میں ہے، مثلا نفقے میں برابری، شب باشی میں برابری، یعنی رات کا جو اسکیڈول، جس طرح نبی صلی اللہ علیہ وسلم کا اسکیڈول تھا کہ ایک رات ایک بیوی کے گھر میں، دوسری رات دوسری بیوی کے گھر میں، تیسری رات تیسری بیوی کے گھر میں، اس طرح سے باقاعدہ آپ کو ٹائم ٹیبل اسٹرکٹلی مینٹین کرنا ہوگا، اور نفقہ یعنی جو اس کا یعنی جو سسٹیننس آپ دیتے ہیں ان کے ضروریات کے لیے، مال پیسہ وغیرہ، تو وہ بھی بالکل برابر ہونے چاہیے۔ رہا وہ امر جو انسان کے اختیار میں نہیں، مثلا قلب کا میلان کسی کی طرف زیادہ ہو جائے، تو اس غیر اختیاری معاملے میں اس پر کوئی مواخذہ نہیں ہے، بشرطے کہ اس میلان کا اثر اختیاری معاملات پر نہ پڑے۔ یعنی آپ کو کسی سے زیادہ محبت ہو گئی ہے تو اب آپ اس کو نفقہ بھی زیادہ دے رہے ہیں، آپ اس کے ساتھ وقت بھی زیادہ گزار رہے ہیں، تو یہ اثر نہیں پڑنا چاہیے، لیکن اب یہ تقریباً ناممکن سی بات ہے، تقریباً مطلب ہے تو ممکن آف کورس، لیکن بہت مشکل کام ہے کہ آپ کے قلب میں کوئی سما جائے اور پھر آپ جو ہے نا وہ اس کو اتنا ہی وقت دیں جتنا کہ اس شخص کو دے رہے ہیں جو آپ کے قلب میں نہیں سمایا ہوا ہے، ٹھیک ہے، جو بیوی آپ کے قلب میں سمائی ہوئی نہیں ہے اس کو بھی اتنا ہی ٹائم دے رہے ہیں جتنا کہ محبت یافتہ بیوی کو دے رہے ہیں، تو ایسا کرنا پھر بہت ہی زیادہ اعلیٰ درجے کا تقویٰ اور خدا خوفی اور آخرت کی فکر، ان سب چیزوں کی ضرورت پڑے گی، تو اپنے آپ کو اتنا ٹینشن میں ڈالنے کی ضرورت ہی کیا ہے، یعنی اس کے بغیر کام گزارا کر لے بندہ زیادہ بہتر ہے۔ رسول کریم صلی اللہ علیہ وسلم نے خود بھی اختیاری معاملات میں پوری مساوات قائم فرمانے کے ساتھ حق تعالیٰ کی بارگاہ میں عرض کیا کہ اللہم ھذا قسمی فیما املک فلا تلمنی فیما تملک ولا املک، کہ اللہ یہ میری برابر والی تقسیم ہے ان چیزوں میں جو میرے اختیار میں ہے، اب وہ چیز جو آپ کے قبضے میں ہے میرے اختیار میں نہیں ہے، اس پر مجھ سے مواخذہ نہ کرنا۔ یہی وہ حدیث ہے जिससे शुरू के दिनों में जब याद भी इन बातों को समझने की कोशिश कर रहा था कि भाई कल्ब क्या चीज होती है, नफ्स क्या चीज होती है, हमारे इख्तियार में क्या है, हमारे इख्तियार में क्या नहीं है, तो इस हदीस से बड़ा फायदा हुआ कि इससे बिल्कुल कम यानी एक नस मिल गई कि ये जो कैफियत होती हैं ये इंसान के इख्तियार में नहीं होती है। मोहब्बत की कैफियत, नफरत की कैफियत, ये कल्ब इंसान के इख्तियार में नहीं होता, ये अल्लाह के इख्तियार में होता है। हमारे इख्तियार में जो होते हैं ना वो आमाल होते हैं, ठीक है। तो कल्ब की मोहब्बत ये अल्लाह ताला की तरफ से हमारे आमाल के नतीजे में बढ़ाई जाती है, कम की जाती है, ये हमारे इख्तियार में नहीं होती। तो इस वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला से मोहब्बत के बारे में कहा कि भाई अल्लाह ये तो मेरे इख्तियार में नहीं है, तो जो मेरे अकली डिसीशन हैं तो आपने उनके ऊपर मुझे इख्तियार दिया है, तो उनके अंदर मैं बराबर बराबर का मामला कर रहा हूँ। जाहिर है कि जिस काम पर एक रसूल मासूम भी कादिर नहीं, रसूल से तो गुनाह का तसव्वुर ही नहीं हो सकता, तो जिस मामले पर वो कादिर नहीं है उस पर कोई दूसरा कैसे कैसे कादिर हो सकता है, यानी हम आप कैसे कादिर हो सकते हैं इसके ऊपर। इसलिए कुरान करीम की दूसरी आयत में इस गैर इख्तियारी मामले का जिक्र इस तरह फरमाया, वलन तस्तुअ अन तअदिलू बैन निसा, कि औरतों के दरमियान तुम पूरी बराबरी हरगिज ना कर सकोगे, ठीक है। तो मामला तो ऐसे ही है भाई, बीवियों के साथ आपके अभी कमेंट्स पढ़ रहा हूँ कि बीवियों के साथ 100% मसावात करना तो कभी भी मुमकिन ना होगा, तो क्या तकवा यही है कि ऐसा करने से एहतियात ही की जाए? जी, तकवा यही है कि ऐसा करने से एहतियात करी जाए। पिछली क्लास में भी गालिबन ये कहा था कि मजबूरी की सूरत में ऐसा किया जाता है, ठीक है, करना चाहिए मजबूरी की सूरत में। और मजबूरी की सूरतें क्या हो सकती हैं? मजबूरी की एक सबसे बड़ी सूरत ये होती है कि आपको हुक्म दिया गया हो करने का, ठीक है, जैसे कि आपके शेख ने आपको हुक्म दिया हो, यदि आप करें, ठीक है, तो फिर आप वो भी एक मजबूरी है जिसको हम तो हमारी डिक्शनरी में तो ये चीज मतलब एग्जिस्ट ही नहीं करती ना कि शेख का हुक्म भी कोई चीज होती है, लेकिन ये एक मजबूरी की शक्ल है कि आपको हुक्म दे दिया गया हो। जैसे कि हमारे दादा पीर हजरत मुर्शिद आलम रहमतुल्लाह अलैह को उनके पीर हजरत हजरत अब्दुल मालिक सिद्दीकी रहमतुल्लाह अलैह ने ने फरमाया था कि आप निकाह करें, ठीक है। तो इस तरह का मशायख क्या आजकल के मशायख तो कहते ही नहीं ना, हमारे तो कभी भी किसी को नहीं कहते जी आप दूसरी शादी करें, ठीक है, लेकिन पहले तो ऐसा होता था, ठीक है, तो फिर वो मजबूरी बन जाती थी। उसी तरह किसी की माँ किसी को हुक्म दे, ठीक है, कि जी आप करें, और वो माँ की का हुक्म जो है वो नाजायज वाली सूरत ना हो उसके अंदर, जिसके अंदर माँ की बात भी मानने की इजाजत नहीं होती, ठीक है। जायज सूरत में वो कहें कि जी आप करें दूसरी, तो फिर वो भी एक मजबूरी की सूरत बन सकती है। और एक ये भी हो सकती है कि भाई आपको कोई ऐसी फैमिली है जो कि यानी आपके अलावा कोई उनका पुरसान हाल नहीं है, और पर्दे की शराइत जो है उनका ख्याल करना आपके लिए बड़ा मुश्किल हो रहा है, यानी उस पर्दे के साथ जो है वो आप उनका ख्याल नहीं कर पाएंगे, तो फिर उस सूरत में निकाह करके फिर आप उनके जो कफालत का काम है, तो ये भी एक सूरत बन सकती है कि किसी की ऐसी जरूरी जिम्मेदारी आपको उठानी पड़ जाए, लेकिन ये बाहर ये सूरत इसकी तफसीलात देखनी पड़ेंगी। एनीवेज, तो बात वही है कि जैसे जैसे हुकूमत वाला मामला आपने सुना होगा ना कि जी कोई अपने आप को हुकूमत के लिए पेश ना करे, ठीक है, अगर आप अपने आप को हुकूमत के लिए पेश करेंगे ना तो हुकूमत जो मिलेगी तो फिर वो सारी जिम्मेदारी अपने कंधों पर, ठीक है, लेकिन अगर अल्लाह ताला किसी को हुकूमत दे देते हैं, राइट, जब अल्लाह ताला किसी को हुकूमत दे देते हैं ना तो फिर उसकी जिम्मेदारी अल्लाह ताला फिर निभाते हैं, अल्लाह ताला उसकी मदद फरमाते हैं, ठीक है। तो खुद पेश नहीं करना चाहिए अपने आप को इस किस्म की पीपल मैनेजमेंट के लिए, ये हमारा दीन सिखाता है। ये बीवी मैनेजमेंट क्या चाहिए, इससे बड़ी पीपल मैनेजमेंट और कौन सी हो सकती है, बीवी मैनेजमेंट। तो ये मल्टीपल बीवियों की जो मैनेजमेंट करेंगे तो खुद अपने अपने कंधों के ऊपर अगर इसकी जिम्मेदारी लेंगे तो फिर तो बहुत ही बुरा मामला होता है ना। हजरत थानवी रहमतुल्लाह ने दूसरी शादी करी थी, ठीक है, लेकिन आप पढ़ लें उनकी दूसरी शादी की तफसीलात क्या थी, क्यों दूसरी शादी करी थी, बड़ी तफसीलात उन्होंने लिखी है, ठीक है, कि मेरा कोई नफ्स का तकाजा नहीं था, कोई मुझे अपने शौक नहीं हो रहा था दूसरी शादी करने का, लेकिन ऐसे ऐसे मामलात हुए थे कि मुझे करनी पड़ गई, लेकिन करनी पड़ गई भी ना, वो भी फिर उसके बाद जो कुछ उनके साथ हुआ उन्होंने सब कुछ लिखा है, ठीक है, हमारे लिए सब कुछ लिख करके छोड़ के गए। तो ऐसे ऐसे बुजुर्ग, ऐसे ऐसे तकवा के पहाड़ जो थे वो डिस्करेज करते हैं, ठीक है। तो फिर अकल का तकाजा ये है। असल में ये जो है ना, ये सारा मसला जो है ना, ये दोस्तियां लगाने का मसला है, ठीक है। ये नाजंस की सोहबत के साथ जो हमारी लगी रहती है ना, खुसूसन सलफियों और अहले हदीस किस्म के दोस्त हमने बनाए हुए होते हैं ना, तो चूंकि उन्होंने तो दीन को पूरा ही इस तरह करना है, दूसरी मल्टीपल शादियां करके, उनके यहाँ तो दीन मुकम्मल ही नहीं होता, ठीक है। तो अब जाहिर उनके साथ दोस्ती लगेगी तो उनसे तो हर वक्त इसी किस्म की बातें सुनने को मिलेंगी, ठीक है। तो फिर हमें भी जो बंदी मसलक वाले बीज है ना, उनको भी फिर हरी हरी सूझनी शुरू हो जाती है, यानी हम क्यों ना करें। अब जाहिर है कि भाई आप क्रिकेटर के साथ बैठेंगे तो आपको भी दिल चाहेगा ना क्रिकेट खेलने का, है। वो हजरत क्या मिसालें देते हैं कि जी वो कोई बैठ करके आपके सामने आइसक्रीम का तस्करा करना शुरू कर दे तो आपके भी मुंह में पानी आना शुरू हो जाएगा कि मैं भी आइसक्रीम खाता तो कितना अच्छा होता। उसी तरीके से दो तीन बीवियों का तस्करा कोई करना शुरू कर दे तो आपको भी दर्चाना शुरू हो जाएगा ना कि मेरी भी होती तो कितना अच्छा होता, ठीक है। तो ये दोस्तियां लगाना और इस किस्म का माहौल सोहबत ये इंसान इख्तियार करके रखता है ना, ये वजह बनती है, ठीक है, कि इंसान खुद अपने आप को आ बैल मुझे मार, बल्कि आ बैलें मुझे मार, ठीक है, कई बैलों को वो दावत दे रहा होता है। अच्छा, मीनिंग ऑफ मवाखजा। मवाखजा का मतलब होता है कि किसी के साथ मवाखजा फरमाए कि आप मुझसे मवाखजा ना करें, यानी आप मुझसे इसका हिसाब किताब ना दें, आप मुझसे जो है वो इसकी अकाउंटिंग तलब ना करें कि तुमने ऐसी क्यों किया, ऐसी क्यों किया, ऐसी क्यों किया। इसको कहते हैं मवाखजा करना। अच्छा, ये इंसाफ की बात बीवियों के बीच क्या माँ बाप पर भी एप्लीकेबल है, जब वो औलादों के साथ बराबरी का मामला नहीं फरमाते। हाँ, हदीसों में है ना इसके जिक्र कीजिए, अपने सारे बच्चों के साथ बराबरी का मामला करो, और अगर बराबरी का मामला वो नहीं करते हैं तो फिर नुकसान उठाते हैं, तो उसकी भी शक्लें होती हैं, माँ बाप भी नुकसान उठाते हैं बराबरी ना करके। बहरहाल, जिसमें बतला दिया कि मैं, अच्छा, इस आयत में बतला दिया कि मिलान कल्ब और मोहब्बत एक गैर इख्तियारी मामला है, इसमें बराबरी करना इंसान के बस में नहीं, लेकिन आगे इस गैर इख्तियारी मामले की इस्लाह के लिए भी इरशाद फरमाया कि फला तमीलू कुल्लन मई, यानी अगर किसी एक बीवी से ज्यादा मोहब्बत हो तो इसमें तुम माजूर हो, लेकिन दूसरी बीवी से कुल्ली बेएतनाई और बेतवज्जुही इस हालत में भी जायज नहीं है। इस आयत के ये जो है ना कि बीवी को अप्रिशिएट करना चाहिए, बीवी से जो है वो जिंदगी की बातें करनी चाहिए, बीवी से जो है वो यानी जिंदगी के खेल भी खेलने चाहिए, राइट। तो ये उस मोहब्बत वाली बीवी के लिए नहीं है कि जिस बीवी से मोहब्बत हो ना उसके साथ बातें करनी चाहिए, उसको अप्रिशिएट करना चाहिए, उसके साथ खेल खेलने चाहिए, उसको जो है वो तफरी करानी चाहिए, ये सारी बीवियों के लिए, ठीक है। तो अब ये चार बीवियां होंगी तो फिर चारों के साथ ये सब करना पड़ेगा, और अगर नहीं करेंगे तो फिर हिसाब किताब देना पड़ेगा दुनिया में भी और आखिरत में भी। तो बाज औकात वालिदैन रिश्तेदारों के यहाँ शादी करने को कहते हैं जहां लड़के या लड़की नहीं चाहते, क्या उनकी बात माननी चाहिए? भाई, शादी का मामला ऐसा है कि अगर इंसान उसके खिलाफ हो ना, उसके दिल ना चाह रहा हो किसी जगह शादी करने का, तो फिर ये एक ना एक एक अजाब वाली जिंदगी को दावत देना है, ठीक है। ये फिर आपकी जिंदगी, आपकी खाली अकेले नहीं होती है ना खराब, इसमें उस जिससे शादी कर रहे हैं उसकी जिंदगी खराब कर रहे हैं, ठीक है, अपने खानदान वालों की जिंदगी खराब कर रहे हैं, उनके खानदान वालों की जिंदगी खराब कर रहे हैं। तो ये कोई, ये शादी करना यानी क्या ना, गुड़िया गुड़िया क्या कहते हैं उसको, गुड्डा गुड्डी का खेल नहीं है ये, ठीक है। तो इस वजह से ना ये एक बहुत ज्यादा जिम्मेदारी वाला मामला होता है। तो हमारे यहाँ तो बस है ना, जो माँ बाप के हकूक जो है ना, वो ऐसी जगहों पे सारे के सारे सिमट करके आ जाते हैं जहां पर कि जिंदगी और आखिरत, दुनिया और आखिरत खराब करने वाला हो ना मामला, वहां पर माँ बाप के सारे हकूक याद आना शुरू हो जाते हैं, ठीक है ना। और जहाँ पे याद आने चाहिए वहां पे माँ बाप का कोई हक नहीं होता, ठीक है। तो ये इस किस्म की बेवकूफियों से हमें निकल जाना चाहिए। ये लड़की से पूछने का है, ठीक है, कि भाई लड़की से पूछो कि वहां वो राजी भी है कि राजी नहीं है। तो ये माँ बाप की फिर ढोंस धमकी और माँ बाप की ख्वाहिशात जो है ना, ये हर जगह नहीं चलती है ना, कोई लिमिट होनी चाहिए हर चीज की। तो इस वजह से माँ बाप जो है ना, वो बायोलॉजिकल पेरेंट्स होते हैं, उनके बायोलॉजिकल बायोलॉजिकल एहसानात होते हैं, लेकिन जरूरी नहीं है कि वो रूहानी तौर पर भी आपका भला ही चाह रहे हैं। उनको पता भी नहीं होता कि वो भला चाह रहे हैं कि नहीं चाह रहे, उनके पास इल्म नहीं होता, ठीक है। तो इस वजह से वो लाइल्मी के अंदर बेशक इखलास उनके अंदर बेशक होता है, लेकिन खाली इखलास तो नहीं चलता ना, इल्म के बगैर इखलास का फायदा नहीं होता ना। तो इस वजह से इल्म वालों से भी पूछना पड़ता है कि जिनके पास इखलास भी हो और इल्म भी हो, ठीक है। माँ बाप के पास सिर्फ इखलास होता है, अमूमन माँ बाप के पास इल्म नहीं होता है। تو اس وجہ سے نا اپنی زندگی اور دوسروں کی زندگی خراب کرنے سے بہتر ہے کہ آپ اس وقت ان سے تمیز کے ساتھ ایکسکیوز کر لیں کہ سوری امی میں آپ کی ساری باتیں آپ کی خوب خدمت کروں گا, میں آپ کے ساتھ جو ہے ویسے بھی کروں گا ویسا بھی کروں گا, لیکن پلیز اس چیز میں آپ مجھے مجبور نہ کریں, کیونکہ صرف میری زندگی کا مسئلہ نہیں ہے, یہ بہت ساری دوسری زندگیوں کا بھی مسئلہ ہے, آگے اولاد بھی ہوگی, ان اولاد کی زندگی کا انہوں نے کیا قصور کیا ہے, ان کے دادا دادی نانا نانی کے چکر میں آپ نے ان کو پھنسا دیا تو ان کا کیا قصور ہے, کیونکہ ساری زندگی جو ہے وہ برباد ہوگی, آپ جو ہے ان کی ماں کے ساتھ آپ کے تعلقات اچھے نہیں ہوں گے, ان کی کیسے تربیت ہوگی پھر, اور ان کو کیسے آپ دین سکھائیں گے, ان کو کیسے اچھا انسان بنائیں گے, ٹھیک ہے, تو سوچنا چاہیے نا ساری باتوں کو, اور یہ باتیں اب آپ کی تو میرے خیال میں کوئی بھی غیر شادی شدہ نہیں ہے, اللہ ماشاء اللہ ایک دو کے علاوہ, ٹھیک ہے, تو جن کی شادی ہو چکی ہے اب وہ یاد رکھیں کہ وہ اپنی اولاد کے ساتھ پلیز ایسا نہ کریں, ٹھیک ہے, اپنی اولاد کے ساتھ حرکتیں اب ریپیٹ نہ کریں, جو ہو چکا وہ ہو چکا, ٹھیک ہے, اب اس کو تو آپ نہیں چینج کر سکتے, لیکن آگے تو مت کریں نا خدا کے واسطے, اور جن کی نہیں ہوئی ہے تو وہ ذرا اس بات کو یاد رکھیں کہ خدا کے واسطے شادی کرنے سے پہلے پوچھ لیے گا, ٹھیک ہے, شادی کر کے آتے ہیں اس کے بعد سارے جو ہے وہ یعنی اس کے بعد جو ہے وہ رونا رونا شروع کر دیتے ہیں اور سارا الزام جو ہے نا وہ بیوی پہ ڈال دیتے ہیں, ٹھیک ہے, ابا صاحب یاد نہیں آتے کہ ابا نے شادی کروائی تھی یہاں پر, ٹھیک ہے, ابا کی حرکتیں وہ یاد نہیں آتی, اما کی حرکتیں یاد نہیں آتی کہ انہوں نے شادی کروائی تھی, نہیں وہ سارا بیوی ایسا کیوں نہیں کرتی, وہ یہ کیوں نہیں کرتی, اس کو ایسا کرنا چاہیے, اس کو ایسا کرنا, بھائی آپ کے جو ماں باپ نے جو آپ کو جب رشتہ تلاش کر رہے تھے تو کیا دیکھ رہے تھے اس وقت, یہ ساری چیزیں ان کو اس وقت سوچنی چاہیے تھی. کچھ لوگ شادی سے پہلے بات چیت کرتے ہیں, جی آف کورس بات چیت کرنا الاؤڈ ہے ان اینی کنڈیشن, جی ہاں, لیکن وہ ڈیٹنگ پہ جانا الاؤڈ نہیں ہے, ٹھیک ہے, وہ ایک باقاعدہ ایک طریقہ ہوتا ہے کہ جس کے ذریعے جو ہے وہ بات چیت, لیکن یہ بات چیت وہ والی بات چیت کی وہ نہیں ہے کہ جی آپ فون نمبر ایکسچینج کر رہے ہیں اس کے بعد پھر گھنٹوں بات چیت کر رہے ہیں مناسبت پیدا کرنے کے لیے, نہیں یہ وہ والی بات چیت نہیں, بلکہ ایک یعنی بڑوں کی موجودگی میں اس طرح سے آپ بات چیت کریں کہ بھائی پرائیورٹیز کم از کم, کہ بھائی آپ پردہ کریں گی, آپ کے یہاں جو ہے وہ اس طرح سے ہوتا ہے نہیں ہوتا ہے, یعنی کچھ اس قسم کی میجر چیزیں جو ہیں وہ بات کر لینی چاہیے. اکثر آفس میں سیکنڈ میرج کے بارے میں ڈسکشن ہوتی رہتی ہے, انوالو نہیں بھی ہوئے ڈسکشن میں پھر بھی کان میں بات سننے میں آتی رہتی ہے, اس سے کیسے بچا جائے, کانوں میں انگلیاں ٹھوس لیا کریں اور جب یا وہ ہیڈ فون لگا لیا کریں اور اس کے اوپر حضرت جی کا بیان سننا شروع کر دیا کریں, جو خاص طور پر نا دوسری شادی کے خلاف بیان آتے ہیں نا حضرت جی کے, وہ والے بیانات لگا لیا کریں, ٹھیک ہے, یا کانوں میں انگلیاں ٹھوس لیا کریں, اپنی زندگی برباد کرنے سے تو زیادہ آسان کام ہے نا کانوں میں انگلیاں ٹھوسنا, ٹھیک ہے. ایک شبہ اور اس کا جواب, مذکورہ بارہ تفصیل اور تشریح کو نظر انداز کر دینے کی وجہ سے بعض لوگ سورہ نساء کی آیت مذکورہ اور اس آیت 129:4 یعنی چوتھی سورت کی 129 آیت کو ملانے سے ایک عجیب مغالطے میں مبتلا ہو گئے, وہ خود سے کرنے والے تفصیل جو ہوتا نا, تو وہ کیا مغالطہ تھا کہ آیت سورہ نساء میں تو یہ حکم دیا گیا ہے کہ اگر عدل مساوات قائم نہ رکھنے کا خطرہ ہو تو پھر ایک ہی نکاح پر بس کرو, اور اس دوسری آیت میں قطعی طور پر یہ واضح کر دیا کہ عدل و مساوات ہو ہی نہیں سکتا, تو اس کا نتیجہ یہ ہوا کہ ایک سے زائد نکاح مطلقاً جائز نہ رہے, کیونکہ وہ ہو ہی نہیں سکتا عدل و انصاف تو پھر جائز ہی نہیں ہے گویا کہ, لیکن ان کو سوچنا چاہیے کہ اگر اللہ تعالیٰ جل شانہ کا مقصود ان تمام آیات میں ایک سے زائد نکاح کو روکنا ہی ہوتا تو بھی اس تفصیل میں جانے کی ضرورت ہی کیا تھی کہ فن کہ ما پاب الکم من النساء مثنى وثلاث ورباع, یعنی نکاح کرو جو پسند آئے تم کو عورتیں دو دو تین تین چار چار, اور پھر اس رشاد کے کیا معنی ہے کہ فان خفتم الا تعدلوا, یعنی اگر تمہیں بے انصافی کا خطرہ ہو تو اس رشاد کے کیا معنی ہے, کیونکہ اس صورت میں تو بے انصافی یقینی ہے, پھر خطرہ ہونے کے کوئی معنی ہی باقی نہیں رہتے. یہ عبارت ایکچولی مجھے بھی تھوڑی سی کلیئر نہیں ہوئی تھی, تو یعنی اس عبارت میں کہ کیا کہہ رہے ہیں کہ یعنی فن کی حمایت, یعنی اس تفصیل میں جانے کی ضرورت ہی کیا تھی, اور پھر جو فرمایا نا کہ اگر تمہیں خوف ہو کہ تم ان میں عدل نہیں کر سکو گے تو اس صورت میں تو بے انصافی یقینی ہے, फिर खतरा होने के कोई मानी बाकी नहीं रहते। ये जो दो जुमले हैं ना, ये जरा मुझे क्लियर नहीं थे एक्चुअली, तो अभी भी खैर अब क्या क्लियर होंगे आप लोगों के सामने तो और भी ज्यादा। अच्छा हजरत क्या, हाँ ये तो बात हो गई। इसके अलावा रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम और सहाबा कराम रजी अल्लाह तआला अन्हुम का अमली और कौली बयान और मुसलसल तआमुल भी इस पर शाहिद है कि एक से ज्यादा निकाह को किसी वक्त इस्लाम में नहीं रोका गया। बात वही है जो ऊपर बयान हो चुकी है कि सूरह इंसा की पहली आयत में उमूर इख्तियारिया के अदल व मसावात का जिक्र है और दूसरी आयत में मोहब्बत और कल्बी मीलान में अदम मसावात पर कुदरत ना होने का बयान है। इसलिए दोनों आयतों में ना कोई तआरुज है और ना इन आयात में मुतलकन तअद्दुद अज़दवाज की मुमानियत की कोई दलील है। ठीक है जी, कोई मुमानियत वगैरह का कोई सिलसिला नहीं है। लेकिन अच्छा मजे की बात यह ना कि ये जो दूसरी शादी तीसरी शादी के चक्कर में जो लोग रहते हैं ना, इन्होंने ना असल में ये नहीं है कि सिर्फ यही एक उनको एक गलती कर रहे होते हैं, ठीक है, बल्कि ऐसे लोग जो होते हैं ना उनकी जिंदगी में और भी बहुत बड़ी बड़ी मसले चल रहे होते हैं और उनको उनकी परवाह ही नहीं होती है, बिल्कुल बेपरवाह, बिल्कुल ना उनको औलाद की परवरिश की कोई परवाह होती है, ना उनको किसी चीज की परवाह होती है, बस उनके दिमाग के ऊपर ना एक धुन सवार होती है कि जी हमने हमने हमें कुरान ने जो है वो दूसरी शादी की इजाजत दी है तो हम क्यों ना करें, और हम तो बीवी का भी हक अदा कर रहे हैं, और ये भी शहवतें गालिब होती है कुछ अजीब किस्म की ना उनके ऊपर, एक बदबख्ती गालिब होती है असल में, ठीक है, शहवत का खाली मसला नहीं होता। तो इन्होंने ना यानी ऐसे नहीं है कि वो बाकी काम ठीक कर रहे होते हैं, बाकी काम भी सारे के सारे गलत हो रहे होते हैं उनके। और अलहमदुल्ला जिनको अपने दीन की फिक्र होती है, अपने औलादों की फिक्र होती है ना, तो उनको टाइम ही नहीं होता इस किस्म की बातें सोचने का। ये वो फारे किस्म के जो लोग होते हैं ना, उन्हीं के दिमाग के ऊपर ये सारी चीजें चढ़ी हुई होती हैं, तो असल में वो फारिग होते हैं जरा ज्यादा, अपनी बीवी का ख्याल रख रहे होते हैं, बच्चों का ख्याल रख रहे होते हैं ना, तो उनके पास टाइम ही नहीं होता। फिर वो तो तौबा करते हैं, दोनों कानों को हाथ लगा रहे होते हैं कि भाई एक नहीं संभाली जा रही है और ये जो बच्चे हैं दो तीन जो अल्लाह ताला ने दे दिए ये संभाले नहीं जा रहे हैं, आगे कहां से मैं संभालूंगा। तो जो मसरूफ होता है अपनी जिम्मेदारियां पूरा करने में, उसके पास ये टाइम नहीं होता इन सब चीजों को सोचने का। जो फारिग होते हैं ना, जिन्होंने जिम्मेदारियां होने के बावजूद उनको नहीं निभाना होता, उनको फिर दूसरी तीसरी की चढ़ रही होती है। आयत के खत्म पर इशारा फरमाया कि ज़ालिक अदना अल्ला तऊलू। इस आयत में दो कलमे हैं, एक कलमा अदना ये लफ्ज दुलुवन से मुश्तक है जो कुर्ब के मानी में है, और दूसरा लफ्ज ला तऊलू है आला यऊलू माला यमीलू के मानी में है जिसके मानी मैलान के हैं, और यहाँ नाजायज मैलान और जुल्म जोर के मानी में इस्तेमाल हुआ है। ला तऊलू के यानी मतलब खुद उन्होंने एक्सप्लेन किया हुआ, तो उसी को पढ़ लेते हैं। मतलब यह है कि इस आयत में जो कुछ तुमको बताया गया यानी अदल ना कर सकने की सूरत में एक बीवी पर इक्तफा करना या बांदी के साथ गुजारा कर लेना, ये ऐसी चीज है कि उसको इख्तियार करने और इस पर अमल पैरा होने में तुम जुल्म करने से बच सकोगे, और ज्यादती व तअद्दी के मौके खत्म हो सकेंगे। देखें एक उसूल की चीज क्या सामने आ रही है हमारे, कि अंग्रेजी में क्या है वो मुहावरा, डोंट बाइट मोर देन यू कैन श्यू, यही है ना फाद साहब, आप तो माशाल्लाह अंग्रेजी के भी आलम है। डोंट बाइट मोर देन यू कैन श्यू, बाइट ऑफ मोर देन यू कैन श्यू वाला होता है ना, कि भाई आप उतना मुंह के अंदर भर मत लें कि जिनको जिसको कि आप चबा करके अंदर ना उतार सकें, ठीक है, यानी जितना होता है ना पर फैलाना, जितना वसत है उतना ही पर फैलाओ ना, ठीक है। तो हमारा दीन जो है ना इस चीज के ऊपर बहुत यानी समझाता है कि अपने आप को ओवर स्प्रेड ना करो, डोंट स्प्रेड योर सेल्फ टू थिन, ठीक है ना, अगर आप यानी बहुत ज्यादा अपने आप को खींचेंगे ना तो आप बहुत थिन रह जाएंगे, यानी बहुत ही बारीक रह जाएंगे, और फिर बारीक चीज को जो है ना तोड़ना बड़ा आसान हो जाता है, बड़ी आसानी से टूट जाती है, ठीक है। तो कम से कम फिर गुजारा करो, कम से कम जिम्मेदारी अपने ऊपर जिम्मेदारियां लादो मत, ठीक है। तो बांदी की जिम्मेदारी सबसे कम होती है, वो तो बांदी अब एग्जिस्ट नहीं होती हमारे गुनाहों की वजह से, क्योंकि जिहाद खत्म कर दिया, ठीक है, हमने लड़ना वड़ना खत्म कर दिया, अब जरा मजे से बैठते हैं, जरा किताबें शिताबें पढ़ते हैं, ठीक है, तो वो دین پھیلانے کا جو طریقہ تھا وہ تو ختم ہو گیا، تو باندیاں بھی آنی ختم ہو گئیں، ٹھیک ہے نا، غلام بھی آنے ختم ہو گئے. اب جو ہے وہ سارا کام کرنا بھی خود پڑتا ہے، اور جو ہے وہ بیویوں کی بھی شامت، ٹھیک ہے، کہ بھی اب وہ جو آزاد مسلمان عورتیں ہوتی ہیں ان کی شامت آ گئی، کیونکہ اب وہ باندیاں بھی ختم ہو گئیں، ٹھیک ہے. تو وہ اگر باندی سے گزارا کر سکتے ہو تو باندی سے گزارا کر لو، ٹھیک ہے، کیونکہ اس کا حق جو ہوتا ہے وہ ایک بیوی کے مقابلے میں آدھا ہوتا ہے. تو کم اپنے اوپر سوار کرو. تو یہاں پر ایک شبہ یہ ہے کہ جب ایک بیوی ہوگی تو ظلم کا بالکل کوئی موقع نہیں ہوگا. یہ ہمارے مشائخ بھی سمجھاتے ہیں نا کہ بھائی ایک فیکٹری سے تمہارا گزارا چل رہا ہے نا، تو وہ دوست آ کر کے مشورے دیتے ہیں کہ اچھا اتنی اچھی فیکٹری چل رہی ہے، چلو ایک اور لگا لو. تو وہ صاحب جو ہے وہ ایک اور لگا لیتے ہیں. بھائی وہ ایک اور فیکٹری جو لگائی ہے اس کے لیے کہاں سے ٹائم آئے گا تمہارے پاس، ٹھیک ہے. تو اسی طریقے سے ایک بیوی چل رہی ہے تو وہ دوست مشورہ دیتے ہیں، بھائی تم کیسے، وہ آج کل تو اب تو خیر نہیں کرتے ہیں یہ لوگ، لیکن وہ امیگریشن کے اوپر آتے تھے نا سعودی یا ایئرپورٹ کے اوپر، تو یا شیخ واحد کیا واحد امرأة، بس ایک ہی بیوی ہے تمہاری، اوہ تو چار ہونی چاہیے تمہاری. ان لوگوں کو بھی مزے آتے ہیں اس طرح کی باتیں کر کے، ٹھیک ہے. تو اسی طرح کے جو دوست ہوتے ہیں وہ، اچھا تمہاری ایک ہی بیوی ہے، اس کے بعد اتنی اچھی جاب بھی ہے اور اتنا تمہارے پاس سیونگس بھی ہے، تو ایک اور کیوں نہیں کرتے، دو اور کیوں نہیں کرتے، تین اور کیوں نہیں کرتے. تو بھائی ایک ہی بہت ہے. یا ایک شبہ یہ ہے کہ جب ایک بیوی ہوگی تو ظلم کا بالکل کوئی موقع نہ ہوگا. پھر لفظ ادنا بڑھا کر یہ کیوں فرمایا کہ اس پر عمل پیرا ہونا اس بات کے قریب ہے کہ تم ظلم نہ کرو، بلکہ یہ فرمانا چاہیے کہ تم بالکل اس ظلم سے بچ جاؤ گے، ایک بیوی ہونے کی وجہ سے بالکل بچ جاؤ گے. اس کا جواب یہ ہے کہ لفظ ادنا بڑھا کر اس طرف اشارہ فرمایا ہے کہ چونکہ بہت سے لوگ ایک بیوی کو بھی ظلم و ستم کا تختہ بنائے رکھتے ہیں، اس لیے ظلم کا راستہ بند کرنے کے لیے صرف یہ کافی نہیں کہ ایک سے زائد نکاح نہ کرو، وہاں یہ ضرور ہے کہ اس صورت میں ظلم کا خطرہ کم ہو جائے گا، نسبتاً کم ہو جائے گا، اور تم عدل کے قریب پہنچ جاؤ گے. اور ظلم و جور سے مکمل رہائی اس وقت ہوگی جب ایک بیوی کے حقوق پورے ادا کیے جائیں، اس کے ساتھ حسن سلوک کا معاملہ رہے، اس کی خامیوں سے درگزر کریں اور اس کی خوجی پر صبر کیا جائے، ٹھیک ہے. یعنی اس کی غلطیاں ہوں گی اور وہ یقیناً، یعنی وہ بیوی ہے، وہ عورت ہے، اس سے آپ مردانہ ایکسپیکٹیشن نہ رکھیں کہ وہ مرد کی طرح سے بن کر کے مرد کی طرح بیہیو کرنا شروع ہو جائے. بھائی وہ عورت ہے، وہ عورت ہی کی طرح بیہیو کرے گی، اور عورت اور مرد میں بہت زیادہ فرق ہوتا ہے. زمین آسمان کا فرق بھی اگر کہا جائے نا تو وہ بھی ٹھیک ہوگا. جیسے کہ انگریزوں نے کتاب لکھی ہے کہ ویمن آر فرام وینس، وینس کدھر ہوتا ہے، سورج کے زیادہ قریب ہوتا ہے، ٹھیک ہے. سب سے پہلا پلانٹ کون ہے؟ مرکری. مرکری کے بعد آتا ہے وینس، ٹھیک ہے. وینس کے اوپر جو ہے نا اتنی گرمی ہوتی ہے کہ وہاں پہ ہر وقت لاوا کے پہاڑ پھٹتے رہتے ہیں، ٹھیک ہے نا. پتا نہیں کتنا ہزار ڈگری اس کا ٹیمپریچر ہوتا ہوگا، کیونکہ وہ سورج کے قریب ہے. تو گورے صاحب نے جو کتاب لکھی ہے نا وہ بھی سمجھتے ہیں اس بات کو. انہوں نے بھی کتاب میں کیا لکھا کہ مردوں عورتوں کے درمیان فرق بتانا چاہ رہے تھے، تو عورت کو کدھر رکھا؟ ویمن آر فرام وینس، وہ وینس سے ہیں، اینڈ مین آر فرام مارس، ٹھیک ہے. تو مارس کدھر ہے؟ مارس زمین سے بھی دور ہے سورج سے، اور مارس کے اندر کوئی گرمی نہیں ہوتی، ٹھنڈ پڑی ہوئی ہے بالکل بالکل. اسی طریقے سے مردوں میں ٹھنڈ پڑی ہوئی ہوتی ہے اور عورتوں میں جو ہے نا وہ ٹھنڈ نہیں پڑی ہوئی ہوتی ہے، عورت جو ہوتی ہے وہ گرم ہوتی ہے، ٹھیک ہے. اب آپ عورت کو جائے وہ ٹھنڈا کرنے کی کوشش کریں نا تو وہ ہو نہیں سکے گی، وہ اس کو اللہ تعالیٰ نے بنائی ہے ڈفرینٹ، ہے نا. اسی طرح نہ عورت جو ہے مرد کو کوشش کرے کہ وہ عورت بن جائے، اور نہ مرد عورت کی کوشش کرے کہ وہ مرد بن جائے. تو بس اس کو اسی طرح سے ہی ڈیل کرنا پڑتا ہے جیسے کہ اللہ نے اس کو بنایا ہے. واٹ اباؤٹ دا ماڈرن کانسیپٹ آف اکویلٹی آف مین اینڈ ویمن؟ جاہلوں کی باتوں میں جہالت سے زیادہ اور کوئی بات نہیں ہوتی. یہ جاہل نہیں ہے، یہ متجاہل ہے، ٹھیک ہے، جنہوں نے اس قسم کے ماڈرن کانسیپٹس دیے ہیں. دیر از نو اکویلٹی. اللہ کے سامنے تقوی کی اکویلٹی ہے دونوں کے، دونوں جو ہے وہ ولایت میں اللہ تعالیٰ کے قریب پہنچ سکتے ہیں نیکی کر کے، تقوی اختیار کر کے. اس میں کوئی کمی نہیں ہے کہ نہیں مرد جو ہے وہ نہیں پہنچ سکتا یا عورت نہیں پہنچ سکتی، مرد اللہ تعالیٰ کو خوش کر سکتا ہے عورت نہیں کر سکتی، ایسا کچھ نہیں ہے. لیکن دے آر ایبسولیوٹلی ڈفرنٹ، ٹھیک ہے نا. تو وہ جاہلوں کی بات نہ کیا کریں، جاہل تو جہالت ہی بول سکتے ہیں، ان سے امپریس ہونے کی کوشش نہ کیا کریں. آگے فرمایا کہ کیا کہہ رہے ہیں آپ، یہ اس قسم کا آپ نے محسوس لے کے پڑھا کہیں گا. لیکن فیمنزم نے لڑکیوں کو یہ سمجھا دیا ہے کہ مردوں کے شانہ بشانہ کام کرو، اور عورتیں بھی اب پروفیشنل لیول میں آگے کر دیا ہے. پیمپر اس سوچ نے لڑکیوں کو غلط پیمپر کر دیا ہے. जी शैतान जो है वो तो बनी नौए इंसान का दुश्मन है ना। शैतान सिर्फ मर्द का दुश्मन तो नहीं है, शैतान सिर्फ औरत का दुश्मन तो नहीं है, वो तो सबका ही दुश्मन है ना। तो वो फिर हर वो काम करता है कि जिसके जरिए से इनको जहन्नुम में पहुंचाया जाए। तो अब उसने जो लड़कियों को आला तालीम दिलवा करके और प्रोफेशनल कैरियर में डाला है, तो वो उसका मनसूबा ये है कि मरने के बाद तो जहन्नुम में जाना ही था, जो मेरी बात मानते हैं इन लोगों को इस दुनिया में भी जहन्नुम रसीद करो, दुनिया की जिंदगी को भी जहन्नुम बनाओ। तो इस वजह से ना उन्होंने ये शैतान साहब जो है उसने कॉल क्या है वो अकबर इलाहाबादी का शेर मुझे याद नहीं आ रहा था, कभी अगर किसी को याद हो तो मुझे लिख के भेज दें, फिर ऑन को कॉलेज की ना सूजी वाला जो शेर है, तो वो कॉलेज की सूजी है, उसको मर्दों को भी वैसे अच्छा खासा उसने जहन्नुम रसीद किया है, लेकिन औरत को तो बहुत ही आसान है इस तरीके से। भाई जिसके पास जितनी सलाहियत है ना, उसको अगर आप उससे ज्यादा दे देंगे ना तो उसको हैंडल कर सकता, ठीक है। तो अब आप औरत को अल्लाह ताला ने जिस काम के लिए बनाया है, आप कहते हैं जी अल्लाह मालिक है, अल्लाह ताला मदद करेगा, अल्लाह ये करेगा, अल्लाह ताला के तो खिलाफ आप सारा का सारा काम कर रहे हैं, और फिर अल्लाह ताला कैसे मदद करेगा? तो अल्लाह ताला की मदद वहां पर होती है जहां पर अल्लाह ताला के निजाम के तहत काम कर रहे होते हैं, ठीक है। तो वहां पर अल्लाह ताला की, जैसे मर्दों को पढ़ाएं, बेटों को पढ़ाएं, ठीक है, तो बेटों के ऊपर अल्लाह ताला ने जिम्मेदारी डाली है ना कि वो कफालत करेंगे, मर्दों की जिम्मेदारी है कफालत करने की, तो वहां पर फिर अल्लाह ताला की तरफ से हिफाजत भी होगी। आप उनको दीन पर रख करके पढ़ाने की कोशिश करेंगे, कॉलेज भेजेंगे, यूनिवर्सिटी भेजेंगे, तो अल्लाह ताला फिर उनकी हिफाजत भी करेंगे, ठीक है ना, और आपकी मेहनतों का समरा भी आपको मिलेगा, ठीक है, क्योंकि आप अल्लाह के निजाम के खिलाफ नहीं जा रहे। लेकिन औरत के लिए तो अल्लाह ताला ने निजाम नहीं बनाया है, फिर आप कहें कि जी वो कॉलेज में उसको भेजूंगी और अल्लाह ताला उसकी हिफाजत करेंगे, ऐसे कोई नहीं होता अल्लाह ताला की हिफाजत, ठीक है। अल्लाह ताला की नाराजगी के साथ अल्लाह ताला की हिफाजत नहीं होती, ये चीज अपने जहन में क्लियर कर लेनी चाहिए। नो नाउ न्यू नेम ऑफ इलाहाबाद इज प्रयागराज। अच्छा इलाहाबाद, इलाहाबाद, अच्छा अकबर इलाहाबादी से आप कह रहे हैं, इलाहाबाद का नाम चेंज हो गया है, चलिए इला उनको, इलाहाबाद उनको बर्दाश्त ना होगा, पता नहीं और क्या का नाम चेंज करेंगे। खैर नामों से कुछ नहीं होता, कामों से होता है, तो काम अच्छे करने चाहिए इलाहाबाद में रहने वाले लोगों को, तो अल्लाह ताला मदद फरमाएंगे। वह आतु निसा, अच्छा आगे क्या आया था, अब्दुल्लाह शैतान जी सुना रहीम, व आतु निसा صدقات هن نحلة فإن طبن لكم عن شيء منه نفسا فكلوه هنيئا مريئا। के दे डालो यानी दो औरतों को मेहर उनके खुशी से, फिर अगर वो इसमें से कुछ छोड़ दें तुमको यानी तुम्हें दे दें खुशी से अपनी खुशी से, तो उसको खाओ लचता बसता, यानी फिर हनी अमरियन उनको फिर तुम इस्तेमाल कर सकते हो अगर खुशी से तुम्हें दे दें। रब्त आयत, गुज़श्ता आयत में कसरत अज़वाज की वजह से जो औरतों पर जुल्म होता था उसका इजाला था, इस आयत में औरतों के एक खास हक का जिक्र है और इसमें जो जुल्म और जोर होता था उसका इजाला है, और ये हक मेहर है। तो शायद ऐसी लड़कियों के साथ शैतान और उसके साथियों की मदद होती है, मतलब प्रोफेशनल टाइप लड़कियां, शैतान और उसके साथियों की मदद होती है। अल्लाह ताला मतलब मदद तो खैर क्या होती है, अल्लाह ताला शैतान के हवाले कर देता है, जो गुनाहों के रास्ते में हदूद क्रॉस कर जाते हैं ना, जो जिनको तुगयान या बगावत की हदें कहा जाता है, उन हदूद को जो क्रॉस कर जाते हैं तो मदद वदद कोई नहीं करता शैतान उनकी, अल्लाह ताला उसको शैतान के हवाले कर देते हैं, और फिर उसके बाद फिर वो ना सिर्फ खुद गुमराह होते हैं बल्कि बहुत सारे औरों को भी गुमराह करते हैं। जैसे कि आज ही हजरत जी का एक बयान में सुन रहा था, तो फरमा रहे थे कि जब एक औरत बेपर्दा घर से बाहर निकलती है ना, तो शैतानों की पूरी एक जमात उसको ताक लेती है, और फिर वो मर्दों को को मुतवज्जे करती है कि इसको देखो, इस बेपर्दा औरत को देखो। तो पहले वो औरत को बेपर्दा करवाता है, फिर उसके बाद घर से बाहर निकलवाता है, फिर उसके बाद मर्दों को दिखवाता है। तो एक हदीस का मफहूम है कि देखने वाले पर भी लानत होती है और जिसको देखा जा रहा है उसको भी लानत होती है अल्लाह ताला की, ठीक है। तो औरत भी लानत की मुस्तहिक होती है और जो देख रहे होते हैं वो तो होती है लानत की मुस्तहिक है। यूं कत्ल के बच्चों से वो बदनाम ना होता, अफसोस के फिरौन को कॉलेज की ना सूची। कॉलेज में भेज देता है इन सारे बनी इसराइल के बच्चों को, वो खुद ही जो है अपनी मौत ही मर जाता है, ठीक है, अगर उसको कॉलेज की सूझ थी, लेकिन वो इतना पढ़ा लिखा था नहीं, इस तरह से खत्म करना पड़ा। जब भी तो आप लोगों को पिछले दिनों एक बयान भी हुआ था ना कि मशरकी सर को कुचल देते हैं, मगरबी तबीयत को बदल देते हैं। तो तबीयत को कैसे बदल देते हैं? कॉलेज के जरिए से बदलते हैं, उनको सर कुचलने की जरूरत पेश नहीं आती। फिर उसी तरह से उन्होंने अकबर आबादी ने आज से कोई 100 साल पहले गालबन मशवरा दिया था, जब फिरौन साहब को भी अगर समझ होती तो जान से मारने की जरूरत नहीं थी, उनको ईमान से मार देते तो मसला ही हल हो जाता। बहरहाल, इन सम केसेस सम वुमेन आर फोर्स टू टेक रॉन्ग प्रोफेशन बिकॉज ऑफ द इररिस्पॉन्सिबल कम्युनिटी। हाँ, तो पूरी कम्युनिटी की पर जिम्मेदारी होती है, उनके ऊपर भी इसका बवाल पड़ता है जो इसका सबब बनते हैं। ऐसे ही थोड़ी अल्लाह ताला मूजियों को मुसल्लत कर देता है। ये मूजी जो मुसल्लत होते हैं ना, ये हमारे करतूतों की वजह से होते हैं। तौबा करने इन करतूतों से तो अल्लाह ताला इन मूजियों को हटा देंगे ऊपर से। मारिफ व मसाइल महर, अच्छा खुलासा तफसीर, तुम लोग बीवियों को उनके महर खुश दिली से दे दिया करो। हाँ, अगर वो बीवियां खुश दिली से छोड़ दें तुमको इस महर में का कोई जुज, और यही हुक्म कुल का भी है, यानी कुल छोड़ दें या जुज छोड़ दें, तो इस हाल में तुम इसको खाओ, बरतो मजेदार खुशगवार समझ कर। मारिफ व मसाइल मेहर के मुताबिक अरब में कई किस्म के जुल्म होते थे। एक ये कि मेहर जो लड़की का हक है उसको नहीं दिया जाता था, बल्कि लड़की के औलिया शौहर से वसूल कर लेते थे, जो सरासर जुल्म था। इसको दफा करने के लिए कुरान करीम ने फरमाया, वा आतु निसाअ सदुकातहिन्ना, यानी दो औरतों को उनके मेहर, यानी मौतों को उनके मेहर दो। इसके मुखातब शौहर भी हैं कि वो अपनी बीवी का मेहर खुद बीवी को दें और दूसरों को ना दें, ठीक है, बीवी के अलावा किसी को, बीवी के बाप को, बीवी के भाई को मेहर मत दें, मतलब खास बीवी के हाथ में उस मेहर को दें। ये कुरान का हुक्म है। और लड़कियों के औलिया भी मुखातब हैं कि अगर, यानी औलिया होते हैं जो लड़की का बाप होता है, लड़की के भाई होते हैं शादी करवाने, जो कोई चचा, अगर बाप का इंतकाल हो गया, भाई भी कोई नहीं है, तो चचा उसका वली हो जाता है, मामू उसका वली हो जाता है, तो उनको मुखातिब किया जा रहा है कि अगर लड़कियों के मेहर उनको वसूल हो जाए तो ये लड़कियों ही को दे दें, उनकी इजाजत के बगैर अपने तसर्रुफ में ना लाएं। मूडी, मूडी जी का दूसरा नाम। अच्छा जी, तो दूसरा जुल्म ये भी था कि अगर कभी किसी को मेहर देना भी पड़ गया तो बहुत तलखी के साथ बादरे नाख्वास्ता नादान समझ कर देते थे। इस जुल्म का इजाला आयत मस्कूरा के इस लफ्ज नहला से फरमाया, क्योंकि नहला लुगत में उस देने को कहते हैं जो खुश दिली के साथ दिया जाए। गर्ज इस आयत में यह तालीम फरमाई गई है कि औरतों का मेहर एक हफ्ते वाजिब है, इसकी अदायगी जरूरी है, और जिस तरह तमाम हकूक वाजिबा को खुश दिली के साथ अदा करना जरूरी है, इसी तरह मेहर को भी समझना चाहिए। तो अगर भाई किसी ने मेहर अभी तक अदा नहीं किया है ना, और वो आलिम बनना चाह रहा है, तो उसको आलिम बनने के बजाय मेहर देने की फिक्र करनी चाहिए। पहले मेहर दे दें, उसके बाद फिर दीन का इल्म हासिल भी कर लिएगा। तो मेहर देना ये बड़ा एक, यानी जुल्म में मेहर ना देना, तो जितना भी तय किया था कम या ज्यादा तो वो देने की फिक्र करें, और अगर बहुत ज्यादा था नहीं दे सकते ना तो किस्तों में देना शुरू कर दें कम से कम। आपकी शादी नहीं हुई है अभी तक, इसलिए हो जाएगी तो सब समझ में आ जाएगा मेहर क्या होता है। मेहर वो रकम होती है जो कि आप शादी में तय करते हैं कि भाई मैं इस लड़की से जो शादी कर रहा हूं तो मैं इसके बदले में, यानी लिटरली इट्स लाइक कीमत, बीवी की कीमत होती है, ठीक है, जो कि बीवी की मर्जी से आप तय करते हैं कि मैं आपको इतने पैसे दूंगा, चाहे वो 10 रुपए हो, चाहे वो 1,000 रुपए हो, चाहे वो 10 लाख रुपए हो, जो भी आपकी बाहमी रजामंदी से तय हो जाए उसको मेहर कहते हैं। और ये आपने जो तय कर लिया ना, ये वाजिब है अदा करना बीवी को, ठीक है। इसमें उस वक्त ये भी तय कर लिया जाता है कि आप फौरन अदा करेंगे कि आप कुछ अरसे के बाद अदा करेंगे, ये भी आप तय कर लेते हैं उसी वक्त, मेहर मुअज्जल या मुअख्खर। तो तीसरा जुल्म मेहर के बारे में ये भी होता था कि बहुत से शौहर ये समझकर कि बीवी उनसे मजबूर है, मुखालफत कर नहीं सकती, दबाव डालकर उनसे मेहर माफ करवा लेते थे, जिससे दर हकीकत माफी ना होती थी, मगर वो ये समझकर बेफिक्र हो जाते थे कि माफ हो गया। اس ظلم کے انسداد کے لیے آیت مذکورہ میں ارشاد فرمایا فَإِن طِبْنَ لَكُمْ عَنْ شَيْءٍ مِّنْهُ نَفْسًا فَكُلُوهُ هَنِيئًا مَّرِيئًا، یعنی اگر وہ عورتیں خوش دلی کے ساتھ اپنے مہر کا کوئی حصہ تمہیں دے دیں تو تم اس کو کھا سکتے ہو، تمہارے لیے مبارک ہوگا. یعنی مہر اس رزق میں سے ہے جو کہ اللہ تعالیٰ نے نا باقاعدہ قرآن میں حکم دے کر کے واجب کیا ہے. تو قرآن کے اندر اس کی موجودگی کی وجہ سے نا یہ بہت ہی بابرکت رزق ہوتا ہے. تو جب بیوی کو بھی دیتے ہیں نا تو جو نیک بیویاں ہوتی ہیں نا وہ اس مہر کی رقم کو نا پھر ذرا سنبھال کے رکھتی ہیں کہ بھئی یہ اللہ کے حکم کی وجہ سے ہمیں ملا ہے نا تو اب ہم اس کو خاص موقع پر خرچ کریں گے. ٹھیک ہے، تو پھر وہ اس کے ذریعے سے پھر یا تو کچھ نیک عورتیں جو ہیں وہ اپنے لیے کفن کا کپڑا خرید دیتی ہیں کہ بھئی اس مہر کی رقم سے میں کفن، ٹھیک ہے، یا اس کو جو ہے وہ صدقہ کرتی ہیں کہ بھئی اس بابرکت رقم کو میں صدقہ کروں گی تو میں اور زیادہ ثواب مجھے ملے گا. ٹھیک ہے، تو اس طریقے سے مہر کو بہت زیادہ امپورٹنس دی جاتی ہے نیکوں کے گھروں میں. اس ظلم کے انسداد کے لیے آیت مذکورہ میں ارشاد فرمایا فَإِن طِبْنَ لَكُمْ عَنْ شَيْءٍ مِّنْهُ نَفْسًا فَكُلُوهُ هَنِيئًا مَّرِيئًا، یعنی اگر یہ تو ہو گیا، مطلب یہ ہے کہ جبر و اکراہ اور دباؤ کے ذریعے معافی حاصل کرنا تو کوئی چیز نہیں ہے، اس سے کچھ معاف نہیں ہوتا. ٹھیک ہے، یعنی آپ فزیکل پریشر ڈال کر کے یا مینٹل پریشر ڈال کر کے سائیکولوجیکل پریشر ڈال کر کے کسی سے معاف کروا لیں تو یہ معاف ہوتا ہی نہیں ہے. لیکن اگر وہ بالکل اپنے اختیار اور رضامندی سے کوئی حصہ مہر کا معاف کر دیں یا لینے کے بعد تمہیں واپس کر دیں تو وہ تمہارے لیے جائز ہے اور درست ہے. یہ مظالم مذکورہ، یعنی یہ جو جن مظالم کا ذکر کیا گیا یہاں پر، زمانہ جاہلیت میں بہت زیادہ تھے جن کا انسداد قرآن حکیم نے اس آیت میں فرمایا. افسوس ہے کہ جاہلیت کے زمانے کی یہ باتیں مسلمانوں میں اب بھی موجود ہیں. مختلف قبیلوں اور علاقوں میں ان مظالم میں سے کوئی نہ کوئی ظلم ضرور پایا جاتا ہے، ان سب مظالم سے بچنا لازم ہے. تو انڈیا پاکستان میں بھی اور انڈین پاکستانی جہاں بھی جاتے ہیں وہاں پر یہ بہت زیادہ ہے، یہ مسئلے مسائل نا. عربوں میں پتہ نہیں شاید کم ہوں گے، ہمارا کوئی بہت زیادہ واسطہ نہیں پڑا، لیکن چند چیزوں میں عرب جو ہے نا وہ ابھی بھی یعنی کافی بہتر ہیں انڈین پاکستانیوں سے. ہمارا تو یہ حال ہے کہ گھر والے سازش کو بتا رہے تھے کہ بھائی جب ہمارا نکاح ہوا تھا نا تو اس میں جو مہر طے ہوا تھا جو میرے خیال میں مجھے یاد نہیں پڑا $4,000 تھا یا $2,000 تھا جو بھی تھا، تو ایک رشتے والی خاتون آئی ان کے پاس اور کہنے لگی کہ اتنا کم یہ کیا ہو؟ بھائی مہر کا تو بڑا اعلان کرنا چاہیے تاکہ لوگوں میں بھی ذرا واہ واہ ہو کہ بھائی کتنا بڑا مہر دینے کا اعلان کیا انہوں نے. دینا وینا کوئی تھوڑی ہوتا ہے، اس طرح سے کیا کہتی ہیں اعلان کرنا ہوتا ہے تاکہ ذرا اپنی دھاگ بیٹھ جائے لوگوں میں، عزت بن جائے. دینا وینا کوئی تھوڑی ہوتا ہے یہ، تو اس کی فکر نہ کیا کرو، اعلان تو کرو نا کم از کم. تو اس وجہ سے پھر کسی اور رشتے دار کا بتانے لگے کہ انہوں نے پتہ نہیں $50,000 کا مہر رکھا یا $100,000 کا مہر رکھا، ٹھیک ہے، اور وہ ممکن ہی نہیں ہے ان کے لیے دینا، لیکن نیت ہی نہیں تھی دینے کی، رائٹ. وہ تو اعلان کرنا تھا تاکہ لوگوں میں ذرا یعنی اپنا نام پیدا ہو جائے بس. تو یہ ہے ہماری سوچ. پڑھے لکھے امریکہ پہنچے ہوئے جو ہوتے ہیں نا وہ، یعنی امریکہ کوئی جاہل اور اس قسم کے بالکل اجڑ گوار لوگ تو نہیں پہنچتے نا، چاہ دو جو پڑھے لکھے ہوتے ہیں پھر انہیں کو جاب واب ملتی ہے یا وہی اپنا بزنس کرتے ہیں وہاں پہ جا کر کے سیٹ. تو یہ ہے ہماری سوچ. جب شادی ہوتی ہے تو اس وقت طے ہوتا ہے کہ مہر کچھ عرصے کے بعد ادا کرنا ہے، اس وقت روپیے کی ویلیو کم تھی اور آج زیادہ ہے، تو اس کی ادائیگی کس طرح ہوگی؟ یہ روپے کی ویلیو کے مطابق اس کو یعنی ری ایڈجسٹ کرنے کا تو میں نے ویسے سنا نہیں ہے، لیکن یہ جو مفتی حضرات ہیں نا یہ ان سے پوچھ لینا چاہیے، ٹھیک ہے، اس پہ فتویٰ لے لیا جائے تو بہتر ہے. پاکستانی روپے میں تو واقعی بہت ڈبل کا فرق پڑ جاتا ہے. اللہ رحم کرے بیویوں کے اوپر. آیت شریفہ میں جو یہ قید لگائی گئی ہے طیب نفس کی کہ خوشی سے تمہاری بیویاں اگر مہر کا کچھ حصہ تم کو دے دیں یا تم سے وصولی نہ کریں تو تم اس کو کھا سکتے ہو، اس میں ایک بہت بڑا راز ہے. بات یہ ہے کہ شریعت کا یہ اصول ہے کہ کسی کا ذرا سا مال بھی کسی دوسرے کے لیے حلال نہیں ہے جب تک کہ طیب نفس سے اجازت نہ ہو. طیب نفس کی ڈسکشن ذرا آگے آ رہی ہے. جی، سکہ رائج الوقت. ہاں، تو سکہ رائج الوقت تو جو روپے ہیں تو روپے میں آپ کو مہر دینا ہوتا ہے، لیکن اس کا مطلب وہ مانیٹری ویلیو تو نہیں ہوتی نا. جب طیب نفس سے اجازت نہ ہو، بطور قاعدہ کلیہ حضور اکرم صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ الا لا تظلموا الا لا يحل مال امرئ معلوم رئن اللہ بطیب نفس منہ، یعنی خبردار ظلم نہ کرنا، اور اچھی طرح سے سمجھ لو کہ کسی شخص کا مال دوسرے شخص کے لیے حلال نہیں ہے جب تک کہ اس کے نفس کی خوشی سے حاصل نہ ہو. اب اس کے اوپر کچھ لوگوں کو، یعنی ایک سے زیادہ لوگوں کو یہ غلطی لگی تھی کہ بھئی جیسے ہم نے ایک دفعہ دین اسینشلز کی کلاس میں بھی بتایا تھا کہ اولاد کا مال جو ہوتا ہے نا، وہ اولاد کی ملکیت ہوتی ہے، ماں باپ اس میں سے نہیں لے سکتے. ٹھیک ہے، تو اگر آپ کے چھوٹے بچوں کو بھی کسی نے ہدیہ دیا تو اس کو الگ کر کے رکھ دینا چاہیے ان کے نام کے ساتھ کہ یہ ان کا ہے. ٹھیک ہے، تو ان کی اجازت بھی، جیسے بیوی کی اجازت، آپ اس کسی پریشر میں بیوی کی اجازت نہیں ہوتی نا، اسی طریقے سے جو نابالغ بچے ہوتے ہیں تو وہ بھی جب ماں باپ کو اگر اجازت دے دیں نا تو ان کی اجازت کی بھی کوئی ویلیو نہیں ہوتی ہے. ٹھیک ہے، کیونکہ نابالغ ہیں، وہ بھی ازیومڈ پریشر ہی میں، کسی نہ کسی پریشر میں ہی آ کر کے آپ کو اجازت دے رہے ہیں. ٹھیک ہے، تو اس سے بھی اولاد کا مال جو ہے وہ ماں باپ کی ملکیت نہیں بن جاتا. تو اولاد کی مال کو جو ہے وہ الگ رکھنا چاہیے، اور اسی وجہ سے جب اولاد بالغ ہوگی تب ان کے مال کا حساب کر کے زکات اولاد ہی نکالے گی، ماں باپ کو تھوڑی نکالیں گے اس کی زکات. اگر وہ آپ کا مال ہے تو پھر آپ ہی اس کا زکات ہر سال پھر اس کی زکات نکالا کریں. لیکن وہ تو زکات نکالنے میں تو جی وہ میرا مال نہیں، وہ تو میرے بچے کا مال ہے نا، میں نے اس کے نام کر دیا ہے. ٹھیک ہے، اس وقت وہ اس کا مال ہے، لیکن جب مجھے ضرورت پڑے گی تو میں اسے لے بھی لوں گا. تو بھائی آپ کی جب یعنی ملکیت نہیں ہے تو پھر آپ کیسے اسے لے سکتے ہیں. تو اس کے اوپر کچھ لوگوں کو غلطی یہ لگی کہ ایک حدیث میں وہ جو تھا نا کہ ایک بیٹے نے باپ کی شکایت کری تو نبی علیہ الصلوۃ والسلام نے پھر باپ کو بلوا بھیجا، پھر باپ نے جو ہے وہ ایک نظم پوری کی پوری اپنے دل میں پڑھی تو نبی علیہ الصلوۃ والسلام نے پوچھا کہ تم جب یہاں پہ آ رہے تھے تو تم کیا اپنے دل میں پڑھ رہے تھے، تو اس نے پوری کی پوری نظم سنائی کہ اے میرے بیٹے، میں نے تیرے ساتھ ایسا کیا اور ایسا کیا اور ایسا کیا، اور آج میں تجھ سے جب کوئی مال مانگتا ہوں تو تم مجھے اپنا مال نہیں دیتا. ٹھیک ہے، تو پھر نبی علیہ السلام نے فرمایا تھا کہ جاؤ تو اور تیرا مال سب تیرے باپ کا ہے. ٹھیک ہے، تو اس کے اوپر اچھا جی نبی علیہ السلام نے فرمایا کہ تو اور تیرا مال سب تیرے باپ کا ہے، اور آپ کہہ رہے ہیں کہ جی نہیں جی بچے کا مال جو ہوتا ہے وہ مال جو ہے وہ الگ ہوتا ہے. ٹھیک ہے، تو پھر ان دونوں حدیثوں میں کیسے، یعنی ان دونوں باتوں میں کیسے تطبیق ہوگی؟ تو بھائی وہ جو حدیث ہے نا اس کے اندر ایک نبی علیہ الصلوۃ والسلام مؤدبہ، ایک یعنی ڈانٹنے کے انداز میں اس کو یہ کہہ رہے ہیں. ٹھیک ہے، زجر و توبیخ کے انداز میں کہ تو اپنے باپ کے ساتھ جو، یعنی باپ کے اوپر خرچ کرو اپنے مال کو، اس کو ضرورت ہے تو اس کی تم اس سے روکو نہیں، وہ تم سے مانگ رہا ہے تو احسان کا معاملہ کرو اپنے باپ کے ساتھ. ٹھیک ہے، اس کو یعنی اس طریقے سے تم جھڑکو نہیں، یہ ساری حرکتیں نہ کرو. ٹھیک ہے، یہ مطلب ہے اس حدیث کا. یہ نہیں ہے کہ جی یعنی ملکیتیں جو ہوتی ہیں وہ جدا جدا نہیں ہوتی، یہ اس کا مطلب نہیں ہے. ٹھیک ہے، شریعت کا جو اصول ہے معاملات کے اندر وہ یہ ہے کہ ملکیتیں جدا جدا ہوتی ہیں، باپ کی ملکیت الگ ہوتی ہے، بیٹے کی ملکیت الگ ہوتی ہے، اور اسی طریقے سے پھر وراثت کے قوانین بھی ایسے ہی پھر بنتے ہیں نا، سارے جو ہے وہ اگر مکس مال ہوں گے تو پھر وراثت بھی نہیں چل سکتی ہے نا اس طرح سے. anyway, مہر فاطمی بھی دے سکتے ہیں کیا؟ اگر باہمی رضامندی مہر فاطمی کے اوپر ہو جائے تو وہ بھی دے سکتا ہے. لیکن یہ مہر فاطمی جو ہے نا، یہ ساری سنتیں بھی اسی وقت یاد آ جاتی ہیں نا بھائی، مہر فاطمی دینے کی کیا ضرورت ہے؟ بیوی کے حساب سے جو اس کے رکھا اور رہن سہن کی جو اور عورتیں ہوتی ہیں ان کا جتنا مہر سیٹ ہو رہا ہے نا، سب سے بہتر یہ ہے کہ وہی والا مہر دیا جائے. یہاں پر جو ہے وہ سنتیں نکالنے کی ضرورت نہیں ہے، سنتوں کے شوق میں ہے نا، وہ سنتوں کے شوق دوسرے لوگوں پہ نکال دیا گیا. حقوق ادا کرنے میں ذرا دل کھول کر کے حق ادا کرنا چاہیے. آیت شریفہ میں جو یہ قید لگائی ہے یہ ہو گیا، یہ ایک عظیم اصول ہے اور اس کے ماتحت بہت سے جزیات آ جاتے ہیں. دور حاضر میں چونکہ عورتیں سمجھتی ہیں کہ مہر ملنے والا نہیں ہے، آج کے حساب سے بہت کم ہے، جی بہت ہی کم ہوتا ہے وہ، تو دور حاضر میں چونکہ عورتیں سمجھتی ہیں کہ مہر ملنے والا نہیں ہے، اگر سوال کر اچھا مہر فاطمی کے لیے پھر علی رضی اللہ عنہ جیسی زندگی بھی تو گزارے ہیں ذرا. ٹھیک ہے، علی رضی اللہ عنہ کی کیا حیثیت تھی؟ ان کے پاس تو کچھ تھا ہی نہیں، ساری زندگی مشائخ سے سنا کہ علی رضی اللہ عنہ کے اوپر زکات ہی فرض نہیں ہوئی. ٹھیک ہے، تو علی رضی اللہ عنہ جیسی زندگی تو ہم نے گزارنی ہی نہیں ہے، لیکن مہر جو ہے نا وہ فاطمی سیٹ کرنا ہے، ایسے نہیں کرنا چاہیے. اگر سوال کروں یا معاف نہ کروں تو بد دلی یا بدمزگی پیدا ہوگی، یعنی سانس پیچھے پڑ جائے گی، ساری زندگی مجھے تانے دیتے رہیں گے، ساری زندگی میری اجیرن ہو جائے گی، तो चलो यार जान छुड़ाओ, मैं माफ ही कर दो इनके, यानी कि मत्थे मारो इनके। तो इसलिए बादले नाखास्ता माफ कर देती हैं, इस माफी का कोई एतबार नहीं। तो सैयदी हजरत हकीम उल उम्मत कदसरहू फरमाते थे कि सही मानी में तीब नफ्स से माफ करने का पता उस सूरत में चल सकता है कि मेहर की रकम बीवी के हवाले कर दी जाए, इसके बाद वो अपनी खुशी से बगैर किसी दबाव के दे दे। यही तीब नफ्स बहनों और बीवियों की मीरास में भी समझ लेना चाहिए। अक्सर ये होता है कि माँ या बाप के फौत हो जाने पर लड़के ही पूरे माल पर काबिज हो जाते हैं और लड़कियों को हिस्सा नहीं देते। अगर किसी को बहुत दीनदारी का ख्याल हुआ तो बहनों से माफी मांग लेता है, वो चूंकि ये समझती है कि हिस्सा किसी हाल में मिलने वाला नहीं है, इसलिए अपनी मर्जी के खिलाफ माफ करने को कह देती हैं, यानी माफ माफ कर देती हैं अपनी मर्जी के खिलाफ। फिर बाप की वफात पर भी पर उसकी बीवी का हिस्सा भी नहीं दिया जाता, खुसूसन बल्कि आजकल फेमिनिज्म के जमाने में तो उल्टा मामला हो जाता है, बीवी सारा का सारा माल रख लेती है अपने पास और बच्चों को नहीं देती, ऐसा भी होता है दुनिया में। खुसूसन सौतेली माँ को तो देते ही नहीं, ये सब हकूक दबा लेना है। अगर कोई तीब नफ्स से माफ कर दे तो माफ हो सकता है जिसकी अलामत ऊपर गुजर चुकी है। वक्त हो चुका है क्लास खत्म होने का, तो यही मामलात हैं, मामलात जिनको कहते हैं। एक तो होता है ना मामूलात, भाई 100 दफा इस्तिगफार कर लिया, 100 दफा दुरूद पढ़ लिया, 5 वीं की तिलावत कर ली, वो मामूलात होते हैं। वो तो फिर भी बहुत रिलेटिवली आसान होते हैं, लेकिन मामलात का मामला जो है वो बहुत ज्यादा मुश्किल होता है। तो उनकी भी ज्यादा फिक्र करनी चाहिए, अल्लाह ताला आसानियां फरमाए। बहुत मुश्किल काम है वैसे, मामूलात मामलात को पाबंदी से सही सही अदा करना सबसे मुश्किल काम है एक्चुअली। भाई में रजामंदी कौन तय करेगा, मियाँ और बीवी की वकील या मियाँ और बीवी से पूछना और उनकी मंशा जरूरी है। बाकरा जो बच्ची होती है, कम उम्र की होती है, जिसका कभी निकाह नहीं होता, तो फिर उसके निकाह के मामला जो होते हैं वो उसका जो वकील होता है भाई या बाप, तो वो तय कर लेते हैं। उसको इतनी समझ नहीं होती इन सब मामला की ना, लेकिन जब बच्ची बड़ी हो जाती है, बालिग आकिल भी हो जाती है, और या तो उसका पहले से कभी निकाह भी हुआ होता है, तो फिर उसने खुद ही जो है वो सारे मामला तय करने होते हैं, उसकी क्लियर रजामंदी हर चीज के अंदर फिर ली जाती है। डू वी नीड टू पुट सम ऑफिसर फॉर द रेगुलेशन, नहीं ऑफिसर की जरूरत तो नहीं होती, यहाँ तो अल्लाह ताला खुद ही ऑफिसर है ना, क्योंकि अल्लाह ताला ही ने फिर अज़ाब भी देना है इसके ऊपर। तो कुरान में हुक्म जो है आए हैं, तो इनमें से अक्सर ऐसे हुक्म जो है ये यानी खुसूसन ये जो सूरह निसा है, तो शुरू में पढ़ा ना कि भाई तकवा से ही बात शुरू है ना, सूरह निसा के अंदर भी तकवा की एम्फेसिस बहुत ज्यादा है, और सूरह नूर और सूरह तलाक के अंदर भी। तो ये जो घरेलू मामलात होते हैं इनमें फिर बाहर के ऑफिसर जो है वो ज्यादा सकते हैं। अगर गोल्ड की शक्ल में मेहर दिया तो क्या वाइफ उसको फरोख्त कर सकती है, भाई वाइफ की मिल्कियत जब है तो फिर वो फरोख्त करे या उसको सजा करके रखे, मिल्कियत तो मिल्कियत होती है ना, वो कुछ भी कर सकती है, ज़कात निकालेगी ऑफ कोर्स उसके अंदर से, लेकिन जो चाहे करे उसके साथ। ठीक है, चाहे पर अगर मजीद के सवाल नहीं है तो क्लास बंद करते हैं। अस्सलाम वालेकुम।